بسم الله الرحمن الرحيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما، رب يسر ولا تعسر، وتمم بالخير، وبك نستعين يا فتاح يا فتاح يا فتاح. تو ہم سورۃ الکافرون کا ترجمہ، تشریح ورڈ انالیسس، جس کو لفظی تحقیق کہتے ہیں، یہ پچھلی دو کلاسوں سے کر رہے ہیں. پچھلی کلاسوں کے اندر جو ڈسکشن ہوئی تھی اس کے بارے میں کسی کو سوال ہے کوئی؟ آپ لوگوں کے ساتھ ایک اپڈیٹڈ پی ڈی ایف فائل بھی شیئر کری ہے واٹس ایپ کے اوپر، امید ہے کہ سب کو مل گئی ہوگی. اس کے اندر ایک غلطی جو محدودین صاحب نے پچھلی دفعہ آئیڈینٹیفائی کری تھی اس کو بھی ٹھیک کیا تھا، اور ایک دو چیزیں چھوٹی چھوٹی اس میں لکھ بھی دی تھیں. جیسے یہ لکھا تھا کہ یہ جو صرف کبیر ہے اس کے ساتھ لکھ دیا تھا کہ آل ایکٹیو ٹینس وربس، یعنی یہ سب معروف ہیں، معروف کے صیغے ہیں، مجھول کے صیغے نہیں ہیں. تو اس صرف کبیر کو آپ لوگ اپنے سامنے رکھیے، یعنی پیج ون جو ہے اس پی ڈی ایف فائل کا، ٹھیک ہے. تو ہم تیسری آیت مکمل کر چکے تھے پچھلی کلاس میں، جس میں آپ کو بتا دیا تھا کہ ولا انتم عابدون ما اعبدو. تو انتم تو ایک پروناؤن تھا، عابدون نہیں، دوسری آیت مکمل کری تھی، تیسری آیت نہیں کری تھی، رائٹ؟ ہاں، دوسری آیت میں آپ کو بتایا تھا کہ اعبدو جو ہے وہ فعل مضارع کے ٹیبل میں تھا، فعل مضارع کے کالم میں سیکنڈ لاسٹ جو ورب ہے اعبدو، اس کا صیغہ ہے واحد مذکر و مؤنث متکلم، یعنی میں عبادت کرتا ہوں یا میں عبادت کروں گا، ٹھیک ہے. تو سنگولر، ماسکولن اینڈ فیمینن، فرسٹ پرسن، یہ اس کا ٹینس ہے. اور ما تعبدون، اس میں آپ کو بتایا تھا کہ ما جو ہے وہ ما موصولہ ہے، جس کا مطلب ہوتا ہے جو، ٹھیک ہے، یا جس کی، یا جس سے اس کا ٹرانسلیشن کرتے ہیں. اور اس کو جوڑ کر کے تعبدون کے ساتھ جب کریں گے تو تعبدون، آپ دیکھ رہے ہیں کہ اسی ٹیبل کے اندر فعل مضارع کی ٹیبل میں تعبدون موجود ہے. یہ کون سا صیغہ ہے؟ جمع مذکر حاضر، یعنی تم حاضر کے لیے بولتے ہیں اردو میں، جس سے آپ بات کر رہے ہو. تو تم سب مرد عبادت کرتے ہو، تو جمع مذکر حاضر کا صیغہ ہے، ٹھیک ہے. اچھا سوری، وہ لیپ ٹاپ کی میں پاور لگانا بھول گیا تھا تو سیف موڈ میں چلا گیا تھا. جی، اب تو آ رہی ہے نواز آپ کا، ٹھیک ہے. تعبدون جو ہے وہ جمع مذکر حاضر کا صیغہ ہے، تو تم لوگ عبادت کرتے ہو. اب قرآن کا ایک اسلوب ہے کہ عمومی طور پر قرآن مذکر کا صیغہ استعمال کرتا ہے جب انسانوں کو مخاطب کرتا ہے، ٹھیک ہے. تو لیکن اس کا مطلب یہ بھی ہوتا ہے کہ اس کے اندر مؤنث شامل ہے، ٹھیک ہے. تو مذکر اور مؤنث دونوں شامل ہوتے ہیں قرآن کے اس خطاب کے اندر، اگرچہ کہ صیغہ قرآن مذکر کا استعمال کرتا ہے، ٹھیک ہے. تو یہ اگر مؤنث کے لیے خاص ہوتا نا تو یہ تعبدنا ہوتا، تعبدنا، کہ تم سب عورتیں عبادت کرتی ہو، ٹھیک ہے، کیونکہ عورتوں کے لیے الگ صیغہ ہے تعبدنا، ٹھیک ہے نا. تو مذکر کا صیغہ جب استعمال کیا جاتا ہے اور خطاب جو ہے وہ عوام سے ہوتا ہے، عام لوگوں سے ہوتا ہے، تو مذکر اور مؤنث دونوں اس میں شامل ہوتے ہیں. تو صحابیات نے ایک دفعہ باقاعدہ نبی علیہ الصلوۃ والسلام سے گویا کی جا کر یہ شکایت کری، نوٹ ان اے نیگیٹو سینس، لیکن اس طرح سے شکایت کری کہ قرآن کے اندر اللہ تعالیٰ صرف مردوں کو خطاب فرماتے ہیں. تو اس کے بعد اللہ تعالیٰ نے کچھ آیات باقاعدہ مردوں اور عورتوں کو الگ الگ خطاب کر کے نازل فرمائی. تو اس میں پھر مردوں کا صیغہ، یعنی مذکر کا صیغہ بھی استعمال کیا اور مؤنث کا صیغہ بھی استعمال کیا. تو اللہ تعالیٰ نے اپنی ان نیک بندیوں کا اتنا لحاظ کیا کہ اپنے قرآن کے اندر ان کے لیے جو ہے وہ باقاعدہ الگ سے صیغہ ان کی فرمائش کے اوپر استعمال فرمایا، ٹھیک ہے. تو یہاں پر جو ہے وہ صرف مذکر کا صیغہ استعمال ہوا ہے، جیسا کہ عام طور پر قرآن کا اسلوب ہے. اس کے بعد تیسری آیت تھی ولا انتم عابدون ما اعبدو، ٹھیک ہے. تو یہ آیت جو ہے یہ زیادہ مختلف نہیں ہے لفظی اعتبار سے پچھلی والی آیات سے. تو اس میں پہلا جو لفظ، اچھا اس کا محاورت میں ترجمہ ہوا، اور نہ تم پوجتے ہو جس کو میں پوجتا ہوں، رائٹ. نہ تم پوجتے ہو یا تم، نہ تم عبادت کرتے ہو جس کی میں عبادت کرتا ہوں، یہ با محاورہ ترجمہ ہوا. اب اس کے اندر لفظی ترجمہ وا کا تو اور سے کریں گے, یہ حرف عطف ہے اس کا ترجمہ اور سے کرتے ہیں اردو والا, اور لا یہ حرف ہے یعنی یہ بھی حرف ہے, واؤ بھی حرف تھا لا بھی حرف ہے, اور یہ حرف کون سا ہے, یہ حرف نفی ہے, حرف نفی ٹھیک ہے, نگیشن کے لیے جو استعمال ہوتا ہے ٹھیک ہے, یہ حرف نفی یہ خاص نگیشن کے لیے ہوتا ہے, یہ مختلف ہے حرف نہیں سے جو کہ آپ ٹیبل میں دیکھ رہے ہیں ٹھیک ہے. ٹیبل کے اندر آپ دیکھیں جو لیفٹ موسٹ کالم ہے فعل نہیں کا, اس کے اندر بھی لا استعمال ہو رہا ہے رائٹ, لا یعبد لا یعبد لا یعبد ٹھیک ہے نا, لیکن یہ لا جو ہے نا یہ لا نہیں کہلاتا ہے, جو اوپر لکھا ہوا نا نون دو چشمی ہا یا, تو یہ لا نہیں کا نہیں کے لیے ہے ٹھیک ہے. یہاں پر جو لا ہے یہ لا نہیں نہیں ہے, یہ لا نفی ہے, نون فا یا ٹھیک ہے, نون فا یا نفی, نفی کہتے ہیں کسی چیز کی نفی کرنا اردو میں بھی استعمال کرتے ہیں اور انگلش میں نگیشن. انتم یہ پروناؤن ہے ٹھیک, اور پروناؤن کے بھی سیغے ہم آپ کو بتانا شروع ہو گئے تھے کہ پروناؤنس کے بھی ایسے ہی سیغے ہوتے ہیں, جیسے یہ ٹیبل بن رہا ہے نا آپ نے دیکھا یہ صرف کبیر کے اندر جو ٹیبل بن رہا ہے واحد مذکر غائب, اس کے بعد تسنیہ مذکر غائب, پھر جمع مذکر غائب ٹھیک ہے, ان سب کے لیے ہر ایک کے لیے الگ الگ ٹینسز ہوتے ہیں رائٹ. تو بالکل اسی طریقے سے نا پروناؤنس کا بھی پورا ٹیبل بنتا ہے اوپر سے لے کے نیچے تک ٹھیک ہے. پروناؤن میں بھی واحد مذکر غائب کا پروناؤن ہوتا ہے, کون سا ہوتا ہے یہ تو اب آپ کو ہم بتا چکے ہیں, تو آپ بتائیے واحد مذکر غائب کے لیے کون سا پروناؤن یا کون سی ضمیر استعمال ہوتی ہے, واحد مذکر غائب کے لیے کون سی ضمیر استعمال ہوتی ہے یا کون سا پروناؤن استعمال ہوتا ہے, اور کوئی اور صاحب بتائیں کہ واحد مؤنث غائب کے لیے کون سا پروناؤن یا ضمیر استعمال ہوتی ہے. تکے نہیں مارے, تکے مارنا نہیں بول رہا ہوں میں, اب جواب کسی کو یاد ہے تو پھر وہ بتائے ٹھیک ہے. واحد مذکر غائب کے لیے ضمیر ہو کی استعمال ہوتی ہے ٹھیک ہے, مذکر غائب پہلے پوچھا تھا نا, پھر اس کے بعد پوچھا کہ واحد مؤنث غائب کے لیے کون سی ضمیر استعمال ہوتی ہے, تو آپ نے جو جواب دیا نا ریحان صاحب اور غائب صاحب ہیا, تو ہیا آپ نے جواب تو صحیح دیا ہے واحد مؤنث غائب کے لیے استعمال ہوتا ہے ٹھیک ہے, لیکن یہاں پر نا آپ کو جواب ہو دینا تھا چونکہ یعنی پچھلی کلاس میں ہم نے ہو ڈسکس کیا ہے ٹھیک ہے, تو ہوا بھی ڈسکس کیا ہے ٹھیک ہے, ہوا مذکر کے لیے ہوتا ہے, ہو بھی مذکر کے لیے ہوتا ہے ٹھیک ہے, تھوڑی سی مختلف یعنی اس کی فردر ایکسپلینیشن ہے جو کہ ہم آگے کریں گے. تو ہو اور ہوا یہ دونوں مذکر کے لیے ہوتے ہیں, اور مؤنث کے لیے ہوتے ہیں ہیا, آپ نے صحیح جواب دیا ہے, لیکن ہیا جو ہے وہ ہوا کا مؤنث ہے, ہوا کا مؤنث ہیا ہے, اور ہو کا مؤنث کیا ہے جو کہ ہم نے پچھلی آیات کے اندر سورتوں میں پڑھا ہے, وہ ہے ہا, دو چشمی ہا الف ہا ٹھیک ہے. تو اس طریقے سے نا یہ ضمیروں کے بھی پورے ٹیبلز چلتے ہیں ٹھیک ہے, اصل میں یہ بس بتانا مقصود ہے. تو انہی ٹیبل کے اندر, اسی ٹیبل کے اندر آپ دیکھیں نا ایک صیغہ ہے جو ہے جمع مذکر حاضر ٹھیک ہے نا, وہی تابدونا والا صیغہ جمع مذکر حاضر ٹھیک ہے. تو انتم جو ضمیر ہے نا, اس انتم ضمیر کا صیغہ جمع مذکر حاضر ہے, جمع مذکر حاضر ٹھیک ہے, یعنی یو پیپل یو مین, ایکچولی یو مین تم مرد ٹھیک ہے, انتم کا یہ مطلب ہے ٹھیک ہے. آپ دیکھیں اس ٹیبل کے اندر فعل ماضی کے ٹیبل میں کے کالم میں دیکھیں تو ابتم ہے ٹھیک ہے, ابتم دیکھیں, ابتم اور انتم یہ دونوں ملتے جلتے بھی ہیں, ان دونوں کے لاسٹ ٹو لیٹرز کیا ہیں تم ٹھیک ہے, یہی تم آپ کو پتا ہے یہی تم جو ہے نا اردو زبان میں بھی لیا گیا ہے, جو ہم اردو میں تم کہتے ہیں نا تو تم سے ہماری مراد بھی جمع مذکر حاضر ہوتا ہے, کہ ہم کئی مردوں کو جب پکارتے ہیں نا تو ہم ان کے لیے تم کا لفظ استعمال کرتے ہیں ٹھیک ہے. تو یہ دراصل عربی والا ہی تم ہے جو کہ انتم ہے اصل میں عربی میں ٹھیک ہے, اردو میں خالی تم دے لیا گیا ہے ٹھیک ہے. اور ابتم یہ تو فعل ماضی کا صیغہ ہے, لیکن صیغہ یہی ہے جمع مذکر حاضر. تو انتم ضمیر ہے, اس ضمیر کا صیغہ بھی جمع مذکر حاضر ہے ٹھیک ہے. جس طرح سے ہو جو ضمیر تھی نا پیچھے ہم نے پڑھی ہے کئی جگہوں پر, وہ ہو کا صیغہ کیا تھا, سب سے اوپر والا واحد مذکر حاضر, اور ہا کا صیغہ کون سا, چوتھا والا تھا واحد مؤنث غائب, واحد مؤنث سوری واحد مذکر حاضر جو ہے وہ ہو کا تھا, استغفر اللہ حاضر بول رہا ہوں بار بار, واحد مذکر غائب ہو کا صیغہ تھا, اور واحد مؤنث غائب ہا کا صیغہ تھا، اور جمع مذکر حاضر یہ انتم کا صیغہ ہے. ٹھیک ہے، نفی اور نہیں میں فرق کیا ہے؟ نفی میں آپ کو بتا رہا ہوں میں کہ نگیشن کے لیے کسی بات کو کہنا کہ یہ نہیں ہوا، یعنی خبر کی نفی کرنا. کوئی آپ کے پاس کوئی خبر لے کر کے آتا ہے، آپ کہتے ہیں کہ نہیں ایسا نہیں ہوا، نہیں ہوا. اردو میں ہم اس کو نہیں ہوا کہتے ہیں، ٹھیک ہے، عربی میں اس کو نفی کہتے ہیں. اردو میں بھی کہتے ہیں نا نفی کر دینا، کوئی معبود نہیں ہے، رائٹ. یہ جو ہم کہتے ہیں کوئی معبود نہیں ہے سوائے اللہ کے، تو یہ ہم کیا کر رہے ہیں، ہم تمام دوسرے جھوٹے معبودوں کی نفی کر رہے ہیں، نفی. ٹھیک ہے، اور نہیں کیا ہوتا ہے، نہیں کہتے ہیں تم ایسا مت کرو. جب حکم کرتے ہیں نا کسی کو کچھ کام نہیں کرنے کا، اس کو نہیں کہتے ہیں عربی میں، جو ٹیبل کے اندر لیفٹ موسٹ کالم میں ہے. ٹھیک ہے، تو ولا انتم، اور نہیں ہو تم لوگ، انتم کا مطلب تم لوگ، اور نہیں ہو تم لوگ عابدون عبادت کرنے والے. اب یہاں پر عابدون کو سمجھنے کے لیے ہم نے آپ کو دوسرا پیج بھیجا تھا، ٹھیک ہے، یہ جو پی ڈی ایف فائل ہے اس میں پیج نمبر 2 نکالیں. ٹھیک ہے، اس پیج نمبر 2 کے اوپر آپ دیکھیں چار چھوٹے چھوٹے ٹیبلز بنے ہوئے ہیں. ٹھیک ہے، یہ جو ٹیبلز ہیں نا یہ بھی رائٹ ٹو لیفٹ چلتے ہیں. ٹھیک ہے، جس طرح صرف صغیر جو پچھلے والے پیج میں تھی نا، وہ صرف صغیر بھی رائٹ ٹو لیفٹ چل رہی تھی، اسی طرح یہ والے ٹیبلز بھی رائٹ ٹو لیفٹ سیدھے ہاتھ سے الٹے ہاتھ کی طرف چلتے ہیں، یعنی اس کو آپ اس طرح سے پڑھتے ہیں، اس طرح سے یاد بھی کرتے ہیں. ٹھیک ہے، تو ان میں ٹیبلز میں چار ٹیبلز کون کون سے ہیں؟ پہلا ٹیبل ہے اسم فاعل کا ٹیبل. فاعل کہتے ہیں فعل کرنے والا، انگلش میں کہتے ہیں ڈوئر، DOER، کام کرنے والا. ٹھیک ہے، فعل کرنے والا، کام کرنے والا. تو یہ بھی ایک ٹینس ہے، لیکن یہ جو ٹینس ہے یہ اسم کا ٹینس ہے، یہ ناؤن کا ٹینس ہے. ٹھیک ہے، پیچھے ہم نے پچھلے پیج کے اندر جو صرف صغیر آپ کو پڑھائی تھی، اس صرف صغیر میں بتایا تھا نا ابدا یعبد عبادتا فہو عابد، اور عابد کا ترجمہ بتایا تھا عبادت کرنے والا. ٹھیک ہے، تو عابد جو ہے یہ اسم ہے. ٹھیک ہے، اسم فاعل، اسم فاعل ہے، اور یہ مذکر ہے. ٹھیک ہے، اس کا ٹیبل کس طرح چلتا ہے؟ رائٹ ٹو لیفٹ، دیکھیں، واحد، تثنیہ، پھر جمع. واحد ہے عابدن، تثنیہ ہے عابدانی، عابدانی. ٹھیک ہے، اور جمع ہے عابدونا. عابدن کا ترجمہ کیا بنا؟ واحد، مذکر، اسم فاعل. اس کا ترجمہ بنے گا ایک عبادت کرنے والا مرد، رائٹ، ایک عبادت کرنے والا مرد عابدن. ٹھیک ہے، جس کو ہم اردو میں بھی کہتے ہیں یہ شخص تو بڑا عابد ہے، رائٹ، ایک شخص کے لیے کہتے ہیں یہ شخص تو بڑا عابد ہے. ٹھیک ہے، تثنیہ عابدانی، اس کا ترجمہ کیا بنے گا؟ آپ لوگ لکھیں عابدانی کا ترجمہ، تاکہ پتہ لگے کہ تثنیہ کا مطلب اب آپ لوگوں کو آ گیا ہے، مذکر کا مطلب بھی آ گیا ہے سمجھ، مذکر کیا چیز ہوتی ہے، اور اسم فاعل کا مطلب بھی آ گیا ہے کہ نہیں. تو عابدانی کا ترجمہ کیا بنے گا؟ جی، دو مرد عبادت کرنے والے، یا دو عبادت کرنے والے مرد. نہیں، وہ دو عبادت کرنے والے مرد نہ لکھیں. ٹھیک ہے، وہ لگانے کی ضرورت نہیں ہے، بیکاز آپ کسی کی طرف اشارہ نہیں کر رہے ہیں یہاں پر. ٹھیک ہے، بس آپ کہہ رہے ہیں دو عبادت کرنے والے مرد، اشارہ کرنا پھر وہ ایک نئی چیز میں ایڈ ہو جاتی ہے. ٹھیک ہے، جمع کا صیغہ عابدونا، عبادت کرنے والے سب مرد، اس طرح سے اس کا ترجمہ کرتے ہیں. سب سے یہاں پر مراد کیا ہے؟ تین اگر ہو تو آپ عابدونا کا لفظ استعمال کریں گے، اور 30 اگر ہو جائیں پھر بھی عابدونا کا لفظ استعمال کریں گے، 3000 ہو جائیں تو پھر بھی عابدونا کا لفظ استعمال کریں گے. ٹھیک ہے، تو یہ عابدونا جو ہے یہ جمع کا صیغہ ہے، جو کہ 3 یا 3 سے زیادہ کے لیے استعمال ہوتا ہے. تو یہ اسم فاعل مذکر کا ٹیبل ہو گیا، عابدن، عابدانی، عابدونا. ٹھیک ہے، اب اگر عبادت کرنے والی عورتوں کا تذکرہ کرنا ہو تو آپ اسم فاعل مؤنث کا ٹیبل دیکھیں گے، تو واحد کے لیے کیا ہوتی ہے؟ عابدتن، جس کو ہم اردو میں تاء مربوطہ کو جو آخر میں تاء ہے نا، اس کو تاء مربوطہ کہتے ہیں، اور اس کو آپ سکون ساکن کر دیتے ہیں، आम बोलचाल में, तो इसको कहते हैं आबिदा, ये औरत तो बड़ी आबिदा है, ये लड़की तो बड़ी आबिदा है, यानी एक इबादत करने वाली औरत या बच्ची या लड़की या बूढ़ी बुढ़िया, ठीक है, किसी भी एज की हो, उससे फर्क नहीं पड़ता, एज लॉन्ग एज उसका जेंडर जो है वो फीमेल हो, ठीक है, आबिदतन हो गया। फिर तस्निया है आबिदतानी, यानी दो इबादत करने वालियां, ठीक है, वालियां में जो भी आ जाए शामिल हो जाए, और आबिदातुन, ठीक है, तीन या तीन से ज्यादा इबादत करने वालियां, वाली औरतें या वालियां या वाली लड़कियां, कोई फर्क नहीं पड़ता। देखें इस्म फाइल के अंदर थोड़ा थोड़ा सा क्या फर्क है, फर्क मुजक्कर और मोनस में क्या है कि मुजक्कर में ताय मरबूता नहीं लगा हुआ था, मोनस के अंदर ताय मरबूता लगा हुआ है वाहिद के सीगे में। तस्निया के सीगे के अंदर जो अलिफ था उसमें ता को जोड़ देते हैं मोनस के लिए, आबिदा तानी हो जाता है, सिर्फ इस ता का ही फर्क है। और जमा का जो सीगा है उसके अंदर जरा ज्यादा फर्क है, आबिद तक तो सेम है लेकिन उसके बाद वहां पर ऊना था, वाव नून को ऊना भी पढ़ते हैं ना, ऊना पढ़ सकते हैं, तो वहां पर ऊना था, यहां पर क्या था आतुन यानी आबिदातुन, ठीक है, तो ये इस्म फाइल मोनस की पहचान हो गई, ठीक है। अच्छा, ये इस्म फाइल कंप्लीट हो गया, यानी डूअर का सिवा कंप्लीट हो गया, ठीक है। अच्छा, इस्म मफूल, पीछे जो हमने सर्फ सगीर पढ़ी थी पेज नंबर वन में, उसमें क्या था मजहूल का जो लाइन थी ना, दूसरी लाइन ओबेदा यबदु इबादतन फहुआ माबूदन, और आपको बताया था कि माबूदन जो है ये इसम मफूल का सीगा होता है, वाहिद मुदक्कर इसम मफूल, तो इसमें भी बिल्कुल वही सीक्वेंस चल रही है, वही ये पैटर्न है कि वाहिद का सीगा होता है माबूदन, यानी एक जिसकी इबादत की जाए या जिसकी इबादत की जाती है उसको माबूद कहते हैं। तो अगर वो एक है और मुजक्कर है तो उसके लिए माबूदुन का लफ्ज इस्तेमाल होगा, और अगर दो है और मुजक्कर है तो उसके लिए माबूदानी का लफ्ज इस्तेमाल होगा, माबूदानी, ठीक है, अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह, हम सब मुसलमान हैं तो हमारा सिर्फ एक ही माबूद है, और अल्लाह रब्बुल इज्जत के लिए सीगा जो है टेंस जो है वो मुजक्कर का इस्तेमाल करते हैं, ठीक है, अगरचे कि अल्लाह ताला इससे पाक है, ठीक है, जेंडर से पाक है, लेकिन सीगा जो है मुजक्कर का इस्तेमाल करते हैं, अरबी जुबान की यह खासियत है। और तस्निया जो है ये क्या होता है, ये फॉर एग्जाम्पल कोई कोई मुशरिक हो जिन्होंने के दो खुदा बनाए हुए हो, ठीक है, तो उन दो खुदाओं को जो कि उस कौम ने बनाए हुए हैं उसको कहेंगे कि ये इनके माबूदान हैं, माबूदान दो माबूद हैं, अगर वो मुजक्कर हो, क्योंकि बुत जो उन्होंने बनाए थे ना मुशरिकीन ने, ये मुशरिकीन जो है उन्होंने उनके जेंडर भी स्पेसिफाई किया हुआ था कि ये जो है ना ये मुजक्कर बुत है, ये मुअन्नस बुत है, फॉर एग्जाम्पल लात, लात जो है वो एक औरत बुत का नाम था, मुअन्नस बुत का नाम था, ठीक है, और उज्जा, उज्जा शायद किसी मुजक्कर बुत का नाम था, मुझे एग्जैक्टली याद नहीं है, लेकिन खैर मुजक्कर मुअन्नस दोनों किस्म के बुत होते थे। तो अगर दो मुजक्कर माबूद किसी कौम ने बना लिए हो तो उनको माबूदानी कहेंगे, और अगर कई मुजक्कर बुत बनाए हुए हो, कई मुजक्कर माबूद बनाए हुए हो किसी कौम ने, तो उनको माबूदूना कहेंगे, ठीक है, माबूदूना। तो ये मुजक्कर का सीगा है जमा के लिए, इस्म मफ़ऊल, ठीक है, कोई किसी को कोई सवाल है, कंफ्यूजन, युअबदू का तर्जुमा एक दफा बता दें, युअबदू का तर्जुमा अभी देखें, अभी ठहर जाइए जरा, इस्म मफ़ऊल का ये डिस्कशन मुकम्मल हो जाए, युअबदू था किधर, अच्छा उबैदा युअबदू, उबैदा युअबदू इस सर्फ सगीर के अंदर जो दूसरा दूसरी लाइन थी, उबैदा का मतलब था कि उस एक मर्द की इबादत की गई, उस एक मर्द की इबादत की गई, और युअबदू का मतलब उस एक मर्द की इबादत की जाती है, ठीक है, उस एक मर्द की इबादत की जाती है और उस एक मर्द की इबादत की जाएगी, क्योंकि मुजारे के अंदर दोनों शामिल होते हैं, हाल और मुस्तकबिल दोनों। अच्छा, इसम मफूल का मुजक्कर का टेबल हो गया, किसी को इसके बारे में कोई सवाल? अब इसके बाद इसम मफूल का मुअन्नस का सीगा, ठीक है, यानी अगर किसी ने एक बुत माबूद बनाया हुआ अपना मुअन्नस बुत, ठीक है, तो उसके लिए इस्तेमाल किया जाएगा माबूदतुन, इसमें भी ताए मबूदा ऐड हो जाती है आखिर में, ठीक है, माबूद के आखिर में माबूदतुन। और इसके अंदर भी तस्निया की सीगे में भी माबूदतानी, तो एक ता ऐड हो जाती है, ये ताए मबूता नहीं है, ये शुरू वाली ताए अलिफ बा ता जो होती है, तो माबूदतानी हो गया, यानी दो मुअन्नस माबूद, और जमा का सीगा दो माबूदातुन, ठीक है। तो ये भी बस इसी तरीके से अलिफ और ता ऐड कर दिया जाता है आखिर में, ठीक है। यहां पर जो ता है ये अलिफ बा ता वाली ता है जमा के सीगे के अंदर, ठीक है, यहां पर आप ताए मरबूता नहीं लगा सकते, ये अलिफ बा ता वाली ता है, और वाहिद के सीगे के अंदर जो ता है ये ताए मरबूता है, जो कि अरबी हरूफ तहजी के अंदर बिल्कुल आखिर में आती है, तकरीबन आखिर में, या से पहले, हमजा या से पहले, ठीक है। तो ये फर्क है इन दोनों में, और ये दोनों अपनी अपनी जगह पर ही इस्तेमाल किए जाएंगे। ताए मरबूता की जगह पर आप बड़ी वाली ता नहीं लगा सकते, और बड़ी वाली ता की जगह पर आप ताए मरबूता नहीं लगा सकते, ठीक है। तो ये इस्म फाइल का और उसी मफूल के दोनों टेबल्स हो गए, मुजक्कर के लिए भी और मुअन्नस के लिए भी। अब इन टेबल्स की बेसिस के ऊपर हम आपको बता रहे थे आबिदूना, जो तीसरी आयत है सूरतुल काफिरून की, वला अंतुम आबिदूना ना आबुदू, तो इसमें आबिदूना का जो सीगा है वो कहां पर है इस टेबल में, इस्म फाइल मुजक्कर के टेबल में, सबसे ऊपर वाले में, जमा का सीगा, यानी इबादत करने वाले सब मर्द। तो कहना क्या चाह रहे हैं यहां पर, फिर क्या है आयत के अंदर, वला अंतुम आबिदूना, और तुम नहीं हो इबादत करने वाले, ठीक है, इस तरह से इसका तर्जुमा होगा, और तुम नहीं हो, क्योंकि ला जो है वो लाए नफी है, और अंतुम जो है वो खिताब करने के लिए ना गोया के पॉइंट करना किया जा रहा है उन लोगों को खास मुखातिब होकर के, तो इस वजह से अंतुम का प्रोनाउन या जमीर भी इस्तेमाल किया गया, ठीक है। तो उर्दू में जिस तरह हम कहते हैं ना कि और तुम इबादत करने वाले हो, तो हम भी उर्दू में तुम कहते हैं और अरबी के अंदर अंतुम कहते हैं, ठीक है। इसके बाद है मा आबुदू, ठीक है, मा जो है ये माए मौसूला है, जैसे कि पिछली आयत में आपको बताया था मा ताबुदूना के अंदर जो मा था वो भी माए मौसूला था, ठीक है, और इसका तर्जुमा जो या जिस से करते हैं, तो मा आबुदू जिसकी मैं इबादत करता हूं, क्योंकि आबुदू ये आपने टेबल में पढ़ा था उस दफा ना, ये वही वाला सीगा है आबुदू, वाहिद मुदक्कर व मुअन्नस मुतकल्लिम का सीगा, फेले मुजारे की कॉलम में, ठीक है, जिसकी मैं इबादत करता हूं, ठीक है। तो पीछे जो आबुदू था वो ला के साथ था, वो ला लाए नफी था, ठीक है, और इस वाली आयत के अंदर जो ला अंतुम आबुदूना था वो ला वो भी लाए नफी था, लेकिन ये जो मा है मा आबुदू, ये मा जो है ना ये माए मौसूला है, जिसका तर्जुमा जिस से करते हैं, ठीक है। तो अब इस्म फाइल इस्म मफूल के भी आपको टेबल्स करा दिए हैं, तो अब जो अगली आयत आ रही है इसके अंदर एक और इस्म फाइल इस्तेमाल हो रहा है, वला अना आबिदुम आबिदुम मा अबतुम, वला अना आबिदुम मा अबतुम, ठीक है। अब इस आयत में चंद चीजें आपको बतानी है, तो अल्फाज तो मोर लेस वही है जो कि हम ऑलरेडी डिस्कस कर चुके हैं, लेकिन फिर भी अलग अलग इसको मुहावरत ने तर्जुमा के, और ना मुझको पूजना है उसको जिसको तुम पूजते हो, ठीक है, इस तरह इसका बामुहावरा तर्जुमा हो गया, ठीक है। मुख्तलिफ तरीकों से बामुहावरे तर्जुमे आपको मिल जाएंगे कि और ना मैं इबादत करने वाला हूं जिसकी तुम इबादत करते हो, ऐसे भी तर्जुमा आपको मिलेगा। तो लफ्जी तर्जुमा आप देखें, वदा अना आबिदुम, इसमें वाओ ये वही वाओ आतिफा है, हर्फ है, हर्फ अतफ जो कहलाता है, जिसका तर्जुमा और से करते हैं। ला ये ला भी लाए नफी है, नून फाया, जिसका तर्जुमा उर्दू में नहीं से करते हैं, नून झटके वाली हा या और नून गुन्ना नहीं। अना आबिदुम, अना ये जमीर है प्रोनाउन, ठीक है, और इस प्रोनाउन का सीधा आप लोग बताएं, ये जो सर्फ कबीर है ना पेज नंबर वन में, तो इस सर्फ कबीर के अंदर देख करके बताएं जो राइट मोस्ट कॉलम है कि अना का क्या सीगा बनेगा, कौन सा वाला सीगा انا کے لیے ہے یا انا کے صیغے کو بلونگ کرتا ہے. انا جو ضمیر ہے, جو پروناؤن ہے, اس کا ٹینس کیا ہے صرف کبیر کو دیکھ کر کے اگر آپ بتائیں. جی افتخار صاحب, آپ نے لکھا واحد مذکر غائب, تو انا اگر کوئی بولے اور وہ غائب ہو تو اس کو تو ہم غائب دماغی کہہ سکتے ہیں, ٹھیک ہے, وہ اپنے آپ کے بارے میں غائب کا ٹینس کیسے استعمال کر سکتا ہے, رائٹ. تو انا تو متکلم ہوتا ہے نا, جو کلام کرتا ہے, ٹھیک ہے. تو واحد مذکر اور کمپلیٹ بتائیں گے تو مؤنث بھی ہے اس میں شامل, واحد مذکر و مؤنث متکلم, ٹھیک ہے. تو یہ سیکنڈ لاسٹ ہو گیا. حاضر کا بھی صیغہ نہیں ہو سکتا, اس لیے کہ حاضر جو ہے وہ اس کو کہتے ہیں جس سے بات کی جا رہی ہو, تو متکلم ہوتا ہے جو بات کرتا ہے. تو انا کا مطلب آئی ہوتا ہے یا میں, ٹھیک ہے. اب یہاں پر ایک اور بات تجوید سے تھوڑی سی ریلیٹڈ, کہ اگر کسی کو پتا ہے تو اچھی بات ہے, کسی کو نہیں پتا تو وہ سن لیں کہ جہاں بھی انا آتا ہے نا تو اس کے اندر اگرچہ کے نون کے ساتھ الف لگا ہوا ہے, اور جب نون یعنی کسی بھی حرف کے ساتھ الف لگا ہوا ہو اور اس حرف کے اوپر زبر پڑا ہوا ہے تو اس کو کھینچنا چاہیے, ٹھیک ہے. جیسے نا, نام کے ساتھ جب الف لگا ہوتا ہے تو ہم کیسے پڑھتے ہیں اس کو, لا نہیں پڑھتے, لا لا نہیں پڑھ سکتے, اس کو لا پڑھیں گے, کھینچ کر کے پڑھیں گے, ٹھیک ہے. لیکن انا ایک ایسا لفظ ہے کہ جس کے اندر جو الف ہوتا ہے اس کی وجہ سے اس کو کھینچتے نہیں ہے, جو ٹھیک ہے نون کے ساتھ جو الف لگا ہوتا ہے نا اس کو کھینچتے نہیں ہے, اس کو صرف انا پڑھتے ہیں, ایز اف کہ کوئی الف نہیں ہے, ایز اف کہ صرف ایک فتحہ, ایک زبر لگا ہوا ہے بس, ٹھیک ہے. تو اس کو انا پڑھتے ہیں. اس کا ایک تزکیہ نفس سے تعلق رکھنے والا ایک لطیفہ یہ بھی ہمیں معلوم ہونا چاہیے کہ جو لفظ انا ہے یہ پسند نہیں کیا گیا, اللہ تعالیٰ کو انا پسند نہیں ہے, اللہ تعالیٰ کو صرف اپنی انا پسند ہے. اللہ تعالیٰ متکبر ہے, ٹھیک ہے, اللہ تعالیٰ سب سے بڑے ہیں, اللہ تعالیٰ کو کبر, یہ جو کبر ہے نا بڑائی, یہ صرف اللہ کو سجتی ہے. تو اللہ تعالیٰ کو ہمارے بھی انا پسند نہیں ہے, ٹھیک ہے. تو انا کا جو لفظ شاید تو خیر یہ کہ تمانی درجے میں بات ہے کہ بھائی عربی زبان کے اندر جو انا کا لفظ ہے نا اس کے اندر بھی اس کو چھوٹا کر کے پڑھتے ہیں, شارٹ کر کے پڑھتے ہیں تاکہ اپنی انا کو گھٹایا جائے, ٹھیک ہے. اس لیے کہ انا جو ہے وہ جب انسان کے اندر آ جاتی ہے تو پھر وہ ٹوٹتی ہے, وہ یا تو خود توڑے یا پھر اللہ تعالیٰ اس کو توڑتے ہیں, اور جب اللہ تعالیٰ کسی کے انا کو توڑتے ہیں تو پھر دنیا تماشا دیکھتی ہے اس کا. تو انا کو نہ پڑھنے میں بھی گھٹا دیا جاتا ہے, ولا انا انا عابدم, عابدن یہ اسم فاعل کا صیغہ بھی آپ کو بتایا, ٹھیک ہے, ایک عبادت کرنے والا مرد. تو انا عابدن میں عبادت کرنے والا ہوں, ٹھیک ہے, کوئی ایک چھوٹا سا جملہ ہو گیا انا عابدن میں عبادت کرنے والا ہوں, ٹھیک ہے. اور اس سے پیچھے جائیں تو لا ہے اس کے ساتھ لگا ہوا, ولا انا عابدن, تو میں نہیں ہوں عبادت کرنے والا, میں عبادت کرنے والا نہیں ہوں, ٹھیک ہے. تو کیا نبی صلی اللہ علیہ وسلم عبادت نہیں کرتے تھے؟ نبی صلی اللہ علیہ وسلم تو سب سے زیادہ عبادت کرتے تھے. تو اس کو آگے سے جوڑ کر کے اس کا مطلب سمجھ میں آئے گا. آگے کیا فرماتے ہیں, ما عبدتم, میں نہیں عبادت کرتا ہوں یا میں عبادت نہیں کرنے والا ہوں جس کی تم عبادت کرتے ہو, ٹھیک ہے, ما عبدتم. تو یہ جو ما ہے یہ وہی ما موصولہ ہے جس کا ترجمہ جو یا جس سے کرتے ہیں, لیکن اس کے بعد ہے عبدتم, ٹھیک ہے. اس کے بارے میں پہلے تو یہ ٹیبل سے دیکھ لیتے ہیں کہ ٹیبل کے اندر یہ کہاں پر آتا ہے, عبدتم, یہ فیل ہے obviously, right? فیل کی ٹیبل کے اندر آپ کو نظر آ رہا ہے. اس میں دیکھیں یہ فیل ماضی کے کالم میں ہے, اور فیل ماضی میں سے اس کا کمپلیٹ ٹینس کیا بنے گا, جمع مذکر حاضر, فیل ماضی معروف. یہ فعل ماضی معروف یہاں ہم نے لکھا تو نہیں ہے رائٹ موسٹ کالم میں, لیکن اس کو آپ اوپر سے دیکھ سکتے ہیں کیونکہ اوپر کیا ہے, فعل ماضی لکھا ہوا ہے, اور اس کے اوپر ہم نے کیا ایڈ کر کے آپ کو بھیجا ہے کہ یہ معروف ہیں یعنی ایکٹیو ٹینس ہیں سارے. تو اس کا کمپلیٹ صیغہ بنے گا عبدتم کا, جمع مذکر حاضر فعل ماضی معروف عبدتم. اب اس کا لٹرل ٹرانسلیشن لفظی ترجمہ آپ لوگ لکھیں, کیونکہ جو قرآن کا ترجمہ ہے اس میں لفظی ترجمہ ایسا نہیں ہے با محاورہ ترجمہ. تو عبدتم کا لفظی ترجمہ اس سیغے کو جب آپ نے سمجھ لیا جمع مذکر حاضر فعل ماضی معروف, تو لفظی ترجمہ کیا بنے گا اس کا؟ ذرا سوچ کے لکھیں, جلدی لکھنا مقصود نہیں ہے, میں تھوڑا سا ویٹ بھی کرتا ہوں تاکہ دوسرے لوگ بھی لکھیں, اور جو لوگ بالکل ہی پارٹیسپیٹ نہیں کر رہے ان کو چاہیے کہ کچھ نہ کچھ تو کریں نا, سوچیں ذرا, سوچ کر کے کچھ پارٹیسپیٹ کریں. جو نئے لوگ ہوں گے تو ان کے ساتھ ہم مذاق بھی نہیں کریں گے, جو پرانے لوگ ہیں نا جو اکثر جواب لکھتے ہیں تو ان کے ساتھ کبھی چھوٹا موٹا مذاق بھی چل جاتا ہے جیسے ابھی افتخار کے ساتھ کر دیا تھا, تو آپ لوگ اس سے شرمائیں نہیں کہ آپ کا بھی پھر مذاق اڑے گا, تو اب بے فکر ہو کر کے کوشش کریں اس کے اندر نا. اچھا آپ لوگوں نے لکھا تم عبادت کرتے ہو, تم جس کی عبادت کرتے ہو, نہیں میں صرف اب تم پوچھ رہا ہوں, تو جس کی ضرورت نہیں ہے, بیکاز جس کی جو ہے وہ تو ماں سے ترجمہ بنتا ہے, ہم تو صرف الگ سے اب تم کی بات کر رہے ہیں. جس کی تم سب عبادت کرتے ہو, تم عبادت کرتے ہو, اچھا تم سب عبادت کرتے تھے. ہمارے سامنے ویسے ایک نقطہ تو پکڑا ہے لیکن اس میں بھی تھوڑی سی ایکوریسی کا مسٹیک تو ہے. تم جس کی عبادت کرتے ہو, جس کی ضرورت نہیں ہے یہاں پہ, بیکاز ماں اس کے ساتھ شامل کر کے ہم نہیں ٹرانسلیٹ کر رہے ہیں, ہم ماں کے بغیر ٹرانسلیٹ کر رہے ہیں. تو سب نے سوائے حماد صاحب کے ایک مسٹیک کری. جی وہ کیا مسٹیک ہے جی حماد صاحب؟ آپ نے اگر اس کو تھوڑا صحیح کیا, ابھی آپ کا بھی جواب بالکل ٹھیک نہیں ہے لیکن آپ نے ایک غلطی جو ہے وہ پکڑ لی ہے جو کہ سب نے کری ہے. کیا غلطی کری ہے؟ ہاں ماضی کا صیغہ یوز کرنا ہے نا, فعل ماضی کا کالم ہے نا یہ, تو جس کی تم نے عبادت کی, تم سب کی عبادت, نہیں یہ تو عبادت کا آپ نے بتا دیا, یہ تو آپ نے جو زہیب صاحب آپ نے جو ترجمہ کیا ہے نا, یہ آپ نے اسم مصدر کا ترجمہ کیا ہے. ٹھیک ہے تم سب کی عبادت یعنی عبادت یہ ایک مصدر ہے, ٹھیک ہے یہ فعل نہیں ہے جو آپ نے ترجمہ کیا ہے, یہ فعل کا ترجمہ نہیں ہے. تم سب نے عبادت کی, ٹھیک ہے تم سب نے عبادت کی, ٹھیک ہے تو عثمان صاحب آپ نے بھی جس کی اس میں ایڈ کر دیا, ٹھیک ہے تو اس کا ترجمہ تم سب نے عبادت کی, یہ پاسٹ ٹینس کا ورب ہے, یہ پاسٹ کنٹینیوس نہیں ہے, ٹھیک ہے جس کو عربی میں ماضی استمراری کہتے ہیں. اگر ماضی کنٹینیوس یا استمراری ہوتا نا تو پھر اس کا ترجمہ کرتے تم عبادت کرتے تھے, یعنی ماضی کے اندر تم یہ کام کنٹینیوسلی کر رہے ہوتے تھے, ٹھیک ہے یہ بات نہیں ہے یہاں پر, یہاں پر صرف سمپل فعل ماضی ہے یعنی تم نے عبادت کی, ٹھیک ہے تم سب نے عبادت کی, تو عبدتم کا ترجمہ ہے تم سب نے عبادت کی. تو ما عبدتم کا ترجمہ لفظی کیا بنے گا؟ جس کی تم سب نے عبادت کی, ٹھیک ہے. تو دیکھیں معرف القرآن کے اندر مفتی محمد شفیع رحمۃ اللہ علیہ نے ترجمہ بھی ایسے ہی کیا اس کو, جس کو تم نے پوجا, کیونکہ انہوں نے ماں کے ساتھ جوڑ کے ترجمہ کیا ہے نا, تو ماں کا ترجمہ ہوتا ہے جو یا جس, ٹھیک ہے تو جوڑ کے کیسے انہوں نے کیا, جس کو تم نے پوجا یعنی تم نے پوجا, اب تم کا ترجمہ کیا تم نے پوجا یا تم نے عبادت کی, ٹھیک ہے یہ ہوتا ہے فعل ماضی, ٹھیک ہے کرتے تھے یہ فعل ماضی کی ایک الگ قسم ہوتی ہے جو ابھی ہم نے ڈسکس نہیں کری ہے. تو ولا انا عابدتم ما عبدتم, اور میں نہیں عبادت کرنے والا ہوں جس کی تم عبادت کرتے ہو, یہ محاورتن ترجمہ ہے, لفظی ترجمہ جس کی تم نے عبادت کی, یہ لفظی ترجمہ ہے, ٹھیک ہے. اب اس میں فرق کیا ہے اور یہ ایسے کیوں ہے ایسے کیوں نہیں ہے, یہ ساری تفصیلات بہت زبردست طریقے سے اس کی تفسیر کے اندر ہم انشاءاللہ پڑھیں گے. بہت ہی انٹرسٹنگ اس کی تفصیل ہے, اور اس میں ہم نا پھر وہ دوسری برانچ عربک گرامر کی ڈسکس کریں گے. پہلے ابھی ہم کون سی برانچ ڈسکس کر رہے ہیں, علم الصرف کنجوگیشن, جس میں کہ بلڈنگ بلاکس کی بات کر رہے ہیں ہم صرف. آگے تفسیر کے اندر اس کے عمارت کھڑی کرنے کی بات کریں گے, بلکہ دیوار بنانے کی بات کریں گے بلڈنگ بلاکس سے. تو اس میں ڈسکس ہوگا کہ یہ ما ابتم کا مطلب کیا ہے یہاں پر. ٹھیک ہے, تو یہ چوتھی آیت ہو گئی. اس کے بعد پانچویں آیت ہے ولا انتم عابدون ما اعبدو. ٹھیک ہے, اب اس کو ذرا میں تیزی سے نکل جاتا ہوں, بکاز یہ سارے وہی, یہ ایکچولی ریپیٹیشن ہے. دیکھیں ولا انتم عابدون ما اعبدو, یہی تو آیت نمبر تین بھی تھی. ٹھیک ہے نا, آیت نمبر تین بالکل یہی تھی, اور آیت نمبر تین یعنی آیت نمبر پانچ بھی بالکل وہی ہے لفظی اعتبار سے. ٹھیک ہے, ظاہری اعتبار سے. حقیقت میں اس کے بارے میں لمبی ڈسکشن ہے کہ کیا یہ ریپیٹیشن ہے یا کیا یہ ریپیٹیشن نہیں ہے. ٹھیک ہے, تو فی الحال ہم نے اس کا بس ترجمہ کر لینا ہے, ولا انتم, اور نہیں ہو تم عبادت کرنے والے, ما اعبدو, جس کی میں عبادت کرتا ہوں. ٹھیک ہے, اسی طرح سے ہم نے لفظی ترجمہ کر لیا. آگے بڑھیں, کسی کو اگر کوئی سوال ہے تو آپ پوچھ لیجئے, ورنہ ہم آخری آیت پر آ گئے. آخری آیت ہے لکم دینکم ولی دینی. ٹھیک ہے, اچھا, تم کو تمہارا دین اور مجھ کو میرا دین, یا تمہارے لیے تمہارا دین اور میرے لیے میرا دین. ٹھیک ہے, یہ اس کا با محاورہ سمپل سا ترجمہ ہو گیا. اب اس کا لفظی ترجمہ لکم دینکم. لکم جو ہے یہ دو الفاظ ہیں, عربی زبان کے دو لفظ ہیں جن کو جوڑ کے لکھا جاتا ہے. پہلا لفظ لا ہے, لا. یہ لا لفظ کی تین قسموں میں سے حرف ہے. ٹھیک ہے, تین قسمیں کیا ہوتی ہیں, اسم, فعل اور حرف. لا جو ہے یہ ایک حرف ہے. ٹھیک ہے, کون سا والا حرف ہے, یہ حرف جر ہے, حرف جر. اوکے, اچھا, اس کے ساتھ, اچھا, اس کا ترجمہ ہوتا ہے لیے, لیے سے اس کا ترجمہ کرتے ہیں. ٹھیک ہے, جیسے ہم للہ کہتے ہیں, للہ, اللہ کے لیے. ٹھیک ہے, وہ بھی لام جو ہے نا وہ حرف جر ہی ہے. اچھا, یہاں پہ ایک امپورٹنٹ نقطے کی بات سن لیجئے کہ للہ کیسے لکھتے ہیں. ٹھیک ہے, للہ کیسے لکھتے ہیں, اور پتہ کیسے لگتا ہے کہ وہ جو لکھا ہوا ہے اس کو اللہ پڑھنا ہے کہ اس کو للہ پڑھنا ہے. ٹھیک ہے, یہ ایک امپورٹنٹ پوائنٹ ہے جو کہ اکثر لوگوں کو پتہ نہیں ہوتا. ٹھیک ہے, فرق جو ہے وہ اللہ اور للہ, ان میں کیا فرق ہے, ان میں فرق یہ ہے کہ جب بھی اللہ لکھا جاتا ہے, ٹھیک ہے, تو اس کے شروع میں الف لکھا جاتا ہے جو کہ دراصل حمزہ ہوتا ہے. یہ میں آپ کو پہلے بتا چکا ہوں. ٹھیک ہے, کیونکہ اس کے اوپر ایک زبر لگا ہوا ہے, جبھی تو اللہ پڑھتے ہیں, رائٹ, تو وہ الف کی شکل میں لکھا جاتا ہے لیکن حقیقت میں وہ حمزہ ہوتا ہے ایک زبر کے ساتھ. ٹھیک ہے, تو جب بھی آپ دیکھیں الف لگا ہوا, یا اگر الف نہ بھی لگا ہوا دیکھیں, آپ ایک حمزہ لکھا ہوا دیکھیں اس کے پیچھے, ٹھیک ہے, اور پھر آپ دیکھیں نام, نام, پھر ہا جو ہوتا ہے اللہ کا جو نام جس طرح لکھتے ہیں, رائٹ, ڈبلو کی فارم میں, انگریزی کے جو ڈبلو ہوتا ہے اس فارم میں, تو آپ سمجھ جائیں کہ یہ اللہ لکھا ہوا ہے کیونکہ الف سے شروع ہوا ہے. ٹھیک ہے, اور اگر الف نہ لگا ہوا ہو, ٹھیک ہے, نہ حمزہ لگا ہوا ہے نہ الف لگا ہوا ہے, تو صرف لام سے, یعنی صرف ڈبلو لکھا ہوا ہے اور اس کے ساتھ لیفٹ سائڈ پہ جو وہ ہا بنی ہوتی ہے, تو اس کا کیا مطلب ہے, یہ لفظ اللہ نہیں ہے, یہ لفظ للہ ہے, اور اس کو پڑھتے بھی للہ ہے, اس کے اندر پر یعنی موٹا پن نہیں لے کر کے آتے پڑھنے میں. ٹھیک ہے, جب اللہ ہوتا ہے نا تو اس کو اللہ پڑھنا ہم اردو میں پڑھ لیتے ہیں, لیکن یہ صحیح نہیں ہے, اصل میں اس کو پڑھنا چاہیے پر کے ساتھ اللہ. ٹھیک ہے, اللہ, زبان کو تھوڑا سا گول کر کے اوپر تالو سے لگانا ہوتا ہے اور اس کو پر پڑھنا کہتے ہیں, موٹا پڑھنا, اللہ. ٹھیک ہے, اور جو للہ ہے اس کو پر نہیں پڑھتے, پر نہیں, یعنی پر پڑھیں گے تو غلط پڑھیں گے, للہ اگر کوئی پڑھے گا نا تو کہیں گے کہ اس کو بالکل ہی پتہ نہیں ہے تجوید کا. ٹھیک ہے, تو للہ پڑھتے ہیں بغیر پر کے, تو یہ میجر فرق ہے, اور اس کی وجہ سے نا اگر یہ فرق نہ پتا ہو تو کبھی ہم بہت میجر مسٹیک بھی کر سکتے ہیں, کسی حدیث کو پڑھنے میں غلطی کر دیں گے اور اس کا بالکل مطلب ہی الٹ ہو جائے گا. ٹھیک ہے, وہ اب غد للہ, ایک حدیث میں اللہ نبی صلی اللہ علیہ وسلم فرمایا کہ من احب للہ و اب غد للہ فقد استکمل الایمان, جس نے اللہ کے لیے محبت کری اور جس نے اللہ کے لیے بغض رکھا اس نے اپنے ایمان کو مکمل کر لیا. اب اگر آپ کو یہ فرق نہیں پتا ہو تو آپ کیا پڑھ سکتے ہیں, نعوذ باللہ, من احب اللہ, جس نے اللہ سے محبت کری, یہاں تک تو بڑی اچھی بات ہے, ٹھیک ہے, اور پھر اس کے بعد کیا پڑھیں گے, وابغض اللہ, نعوذ باللہ, اور جس نے اللہ سے بغض رکھا, ابغض اللہ پڑھیں گے, کیا مطلب پڑھ, کیا ہو جائے گا, جس نے اللہ سے بغض رکھا, فقد استکمل الایمان, اس نے اپنے ایمان کو مکمل کر لیا. کیا فرق ہے ان دونوں کے اندر, ایمان اور کفر کا فرق ہے, رائٹ. لیکن پڑھنے میں غلطی کیوں ہوئی, کیونکہ یہ نہیں معلوم تھا کہ اگر اللہ کے نام سے پہلے الف نہ لکھا ہوا ہو تو اس کو اللہ نہیں پڑھتے, اس کو للہ پڑھتے ہیں, ٹھیک ہے. تو دیکھیں کتنا زمین آسمان کا فرق ہو گیا صرف اس چھوٹی سی بظاہر چھوٹی سی ڈفرنس کی وجہ سے, رائٹ. تو لکم دینکم, اس میں جو لا ہے یہ وہی للہ والا ہی لا ہے جس کو لا میں جر کہتے ہیں یا حرف جر کہتے ہیں, اس کا ترجمہ ہوتا ہے لیے. کم یہ بھی ایک ضمیر ہے, پروناؤن, ٹھیک ہے, اور یہ کم کی جو ضمیر ہے یہ اسی ضمیر کی فارم ہے جس کے اندر سب سے پہلے ہو آتا ہے, ٹھیک ہے, واحد مذکر حاضر کے لیے ہو آتا ہے اور واحد مؤنث حاضر کے لیے ہا آتا ہے, ٹھیک ہے. تو یہ کم کس کے لیے آتا ہے, یہ کم آتا ہے واحد مذکر حاضر کے لیے, ٹھیک ہے, جیسے انتم ہے نا اسی طریقے سے یہ کم ہے, واحد مذکر, استغفر اللہ, جمع مذکر حاضر, واحد نہیں جمع مذکر حاضر, جس طرح انتم ہے جمع مذکر حاضر کی ضمیر, اسی طریقے سے کم بھی جمع مذکر حاضر کی ضمیر ہے. تو لکم کا ترجمہ پھر کیا بنا, تمہارے لیے, اور تمہارے سے مطلب تم سب مردوں, تم سب مردوں کے لیے, لکم یہ اس کا لفظی ترجمہ بنا, تم سب مردوں کے لیے, کیونکہ کم جو ہے یہ جمع مذکر حاضر کی ضمیر یا پروناؤن ہے, ٹھیک ہے. اچھا, اس کے بعد دین اکن, یہ دین اکن دو الفاظ ہیں, ایک ہے دین, دینن اصل میں دینن, ٹھیک ہے, یہ ایک اسم ہے, یہ ترجمہ اس کا دین سے, اردو زبان میں بھی ہم دین کا لفظ استعمال کرتے ہیں, انگریزی میں ریلیجن کا لفظ استعمال کرتے ہیں دین کے لیے, ٹھیک ہے. تو یہ اصل میں ہے دینن, اور یہ جڑا ہوا ہے کم کی ضمیر کے ساتھ, ٹھیک ہے, کن کی ضمیر, یہ وہی والی کن کی ضمیر جو ابھی آپ کو بتائی, جمع مذکر حاضر کے لیے جو استعمال ہوتی ہے. تو دین حکم کا ترجمہ بتائیں, اس میں بہت ساری چیزیں, دین حکم کا ترجمہ اگر آپ لوگ بتائیں تو کوئی بتا دیں جلدی سے, دین حکم, اور لفظی ترجمہ بتائیں جس سے کہ آپ کے علم و صرف کا بھی سمجھ کا اندازہ ہو نا, ٹھیک ہے. تمہارا دین تو ویسے نیچے لکھا ہوا بھی ہے نا, علم و صرف کے ترجمے میں پھر کیا ہونا چاہیے مزید, تم سب مردوں کا دین, ٹھیک ہے, کیونکہ یہ مذکر کے لیے استعمال ہوتا ہے کن, ٹھیک ہے, تم سب مردوں کا دین, ٹھیک ہے. اچھا, اب یہ جو آپ کو پیچھے ایک اور بات بتاتا رہا ہوں کہ یہ اس طریقے سے جب کسی اسم کے ساتھ کوئی ضمیر جڑی بھی ہو, یعنی اسم کے بعد کوئی ضمیر لگی ہوئی ہو, تو اس کو ہم ایک خاص قسم کا مرکب کہتے ہیں یا ایک خاص قسم کی کنسٹرکشن کہتے ہیں, اس کو کیا کہتے ہیں, عربی میں اس کا کیا نام ہوتا ہے, اور انگلش میں بھی اگر کسی کو جاتا تو انگلش والا بتا دیں, دین حکم, یہ ایک خاص کنسٹرکشن ہوتی ہے, مرکب ہوتا ہے. ایک ترجمہ تو ہم نے سن لیا نا, تم سب مردوں کا دین, تو کا بیچ میں لگا ہوا ہے, اردو میں ہم کا لگاتے ہیں اس مرکب کے ترجمے میں, اس مرکب کے کیا نام ہوتا ہے, یا انگلش میں بھی زہک, جی پوزیسو کنسٹرکشن, جی ماشاءاللہ صاحب, ٹھیک ہے, ہاں پوزیسو کنسٹرکشن کہتے ہیں, اور عربی میں اس کو مرکب اضافی کہتے ہیں, اضافی یعنی واد الف, واد الف فا یا اضافی, پہلا جو اس کا جز ہوتا ہے اس کو مضاف کہتے ہیں اور دوسرے جز کو مضاف الیہ ہی کہتے ہیں, اضافی, اضافی نہیں اضافی, پہلا جز مضاف کہلاتا ہے دوسرا جز مضاف الیہ کہلاتا ہے, ٹھیک ہے, جیسے بیت اللہ یہ بھی مضاف مضاف الیہ ہے. تو دین حکم اصل میں یہ دینن لفظ تھا, اور پیچھے آپ کو بتایا تھا کہ جب کوئی اسم مضاف بن رہا ہو تو اس की तनवीन गिर जाती है, खत्म हो जाती है। ठीक है, तो दीन उनके अंदर दो पेश होते थे, क्योंकि ये मजाक बन रहा है कुम की तरफ, तो इसका एक पेश खत्म हो जाएगा, ठीक है, और ये सिर्फ दीनू रह जाएगा। ये मजाक होने की वजह से ऐसा हुआ, एक पेश रह गया इसके अंदर। तो दीन हुकुम, तुम सब मर्दों का दीन। इसके बाद है वह, ये हर्फ अतफ है जिसका तर्जुमा और से करते हैं। उसके बाद है लिया, लिया, ठीक है, लिया क्या चीज है, ये भी दो अल्फाज है, एक लफ्ज है ली, ठीक है, ये वही ली है जिसके बारे में सारी लंबी डिस्कशन अभी हो चुकी है, लिल्लाही के अंदर जो ली लगा हुआ होता है, जिसका तर्जुमा लिए से करते हैं। ये हर्फ जर है लिए, ठीक है। इसके बाद जो या लगी हुई है ना, ये या जो है एक खास किस्म की या है, ये दरअसल जमीर है, ये प्रोनाउन है, और ये कौन सा वाला प्रोनाउन है या इसका सीगा कौन सा है, ठीक है, ये है प्रोनाउन वाहिद मुजक्कर व मुअन्नस मुतकल्लिम, सेकंड लास्ट फ्रॉम द बॉटम, ठीक है, जो सीगे की कॉलम है ना, टेंसेस का जो कॉलम है उसमें आप देखेंगे, तो जो अना वाला बताया था ना आपको, ये अना ही का की एक दूसरी शक्ल है, यानी जिसको उर्दू में कहते हैं मेरा, ठीक है। उर्दू में हम क्या कहते हैं अपने लिए, कभी हम मैं इस्तेमाल करते हैं और कभी हम मेरा इस्तेमाल करते हैं, ठीक है। तो अगर किसी चीज को अपनी पोजेशन में बताना हो तो हम मैं नहीं कहते, मैं किताब, हम ये तो नहीं कहते ना, मेरी किताब कहते हैं। बिल्कुल इसी तरीके से अरबी के अंदर भी जब मेरी कहना होता है ना या मेरा कहना होता है तो आखिर में या लगाते हैं, इस या को कहते हैं याए मुतकल्लिम। ये लफ्ज भी टर्मिनोलॉजी, एक बहुत इंपॉर्टेंट टर्मिनोलॉजी है, लिखते हैं अपने पास, या मुतकल्लिम, ठीक है, इसका तर्जुमा मेरा से करते हैं, मैं से नहीं, मेरा। अना का तर्जुमा मैं से करते हैं और याए मुतकल्लिम का तर्जुमा मेरे से करते हैं। तो लिया का मतलब मेरे लिए, यानी लिए मेरे, इस तरह से तर्जुमा कर सकते हैं, ठीक है, लिया लिए मेरे, ये लिया का तर्जुमा हो गया। तो या जो है वो जमीर हुई, और ये जमीर वाहिद मुजक्कर व मुअन्नस मुतकल्लिम की जमीर हुई, ठीक है, जो टेबल में सबसे सेकंड लास्ट वाली सीगा था, हमारा सीगा था। इसके बाद आखिरी लफ्ज भी, इसमें भी तफसील तो मतलब जाना पड़ रहा है, तो लफ्जी तर्जुमा अच्छी तरीके से करें, आप लोगों को ग्रामर भी इसकी तरह, हमने देखें ग्रामर की किताब अभी तक आपके साथ शुरू नहीं करी है, ठीक है, उसकी भी कुछ समझ लें, हिकमत समझ लें या कोई और वजह समझ लें, आपकी ग्रामर हम इसी तरीके से पढ़ा रहे हैं कुरान के साथ ही, इंशाल्लाह आपको इससे उम्मीद है कि ज्यादा फायदा भी होगा हर तरीके से, यानी इंटरेस्ट भी आपका लगा रहेगा इसके अंदर, क्योंकि अगर हम किताब से वो वाली ग्रामर शुरू कर देना तो पिछली क्लास में आपको बताया था कि वो बहुत ड्राई हो जाएगी, और ये जिस इस क्लास की जो नेचर है वो ऐसी है कि उसके अंदर ये शायद ड्राई चीजें इतनी आसानी से ना चल सके, ठीक है, ये एक प्रॉपर यानी लाइव क्लास नहीं है, हम आप लोगों को जाती तौर पर जानते नहीं है, या जाती तौर पर मुलाकातें जो है वो किसी के साथ बिल्कुल भी नहीं है, किसी के साथ बहुत थोड़ी है, तो इस क्लास की नेचर ऐसी है कि इसके अंदर जरा डिफरेंट तरीके से फिर आपको लेकर चलेंगे इंशाल्लाह, उम्मीद है कि इससे फायदा होगा। दीनी, दीनी के अंदर क्या तफसील है, ये लफ्ज दो है असल में, ठीक है, लेकिन इसमें मजे की बात यह है कि पहला लफ्ज तो नजर आ रहा है, दूसरा लफ्ज नजर नहीं आ रहा, ठीक है। पहला लफ्ज है दीन, ठीक है, जिसका तर्जुमा आपको रिलीजन से बताया, ठीक है। इसके बाद एक याए मुतकल्लिम भी मौजूद है, नून के बाद याए मुतकल्लिम, जिस तरह लाम के साथ याए मुतकल्लिम लगी हुई है ना, उसी तरह नून के साथ याए मुतकल्लिम लगी हुई है, ठीक है ना, इसी वजह से इसका तर्जुमा हम कैसे करते हैं, दीनी, जिसका तर्जुमा होता है मेरा दीन, मेरा दीन, राइट। जैसे अगर किताब के बारे में आपको कहना हो मेरी किताब, तो उसका उसको अरबी में लिखते हैं किताबी, राइट, सऊदी अरब के अंदर, और सऊदी अरब के अंदर एक कंपनी है मोबाइली, राइट, मोबाइली, उसका क्या मतलब है, मेरा मोबाइल। तो मोबाइली के अंदर जो आखिर में या लगी हुई है ना, वो याए मुतकल्लिम है, ठीक है, मेरा मोबाइल। उसी तरीके से यहां पर दीनी है, ठीक है, तो उस दीनी के अंदर जो है ना या को लिखा नहीं जाता, बल्कि या की बजाय जो नून के नीचे जेर है ना, उस जेर से पता लगता है कि दरअसल इस नून के साथ एक याए मुतकल्लिम लगी हुई है, ठीक है, ये जेर से पता लगता है, बिकॉज इस जेर के यहां पर होने की और कोई वजह नहीं है, ठीक है, इस जेर के यहां पे होने की कोई और वजह नहीं है कि भाई हर्फ जर से पहले आया था तो इस वजह से वो जेर लग गया इसके ऊपर, ठीक है, ऐसी कोई वजह, कोई ऐसी ग्रामेटिकल रीजन नहीं है। सिर्फ इसकी क्या यानी एक ही पॉसिबिलिटी हो सकती है कि याए मुतकल्लिम इसके साथ जुड़ी हुई थी, जिसको कि लिखने में नहीं लिखा जाता, ठीक है। तो ये दीनी है, नून के साथ या, जैसे मोबाइल के अंदर मोबाइल के साथ या लगा होता है, ठीक है। तो मेरा दीन, तो तर्जुमा क्या होगा, और लिए है मेरे मेरा दीन, यानी मेरे लिए है मेरा दीन, ठीक है। अच्छा जी, लफ्जी तर्जुमा मुकम्मल हुआ। किसी को कोई सवाल हो इसके बारे में, एक सवाल तो करना चाहिए आप लोगों को कि भाई अगर एक और या लिख देते तो क्या तकलीफ थी, क्या हर्ज हो जाता या भी लिख देते, ठीक है। अल्लाह ताला ने तो दीन ही नाजिल किया था ना, अल्लाह ताला क्या है, कुरान जो है वो लिखा हुआ तो नहीं, सहीफों की शक्ल में तो नहीं उतरा था, टैबलेट तो नहीं उतरी थी जिस तरह तौरात की टैबलेट उतरी थी लिखी हुई, राइट। तो अल्लाह ताला के यहां से तो ये अल्फाज, ये वॉइस की शक्ल में आया था, राइट। जिब्राइल अलैहिस्सलाम आके कुरान को पढ़ा करते थे, ठीक है, या फिर जिब्राइल अलैहिस्सलाम जो है वो कुरान को नबी सल्लल्लाहु अलैहि वसल्लम के कल्ब मुबारक में इल्का कर देते थे, तो उसमें कोई लिखे हुए कागज नहीं होता होते थे, वो आवाज इल्का होती थी नबी सल्लल्लाहु अलैहि वसल्लम के कल्ब मुबारक के ऊपर, राइट। तो ये जो लिखने वाली जो फॉर्म है ये तो वही तो नहीं नाजिल हुई थी, तो फिर क्यों नहीं लिखते, क्या वजह है कि नहीं लिखते। उसकी वजह और कोई नहीं है सिवाय इसके कि जिस चीज को करने की जरूरत नहीं है, ठीक है, उसको हम नहीं करते, उसके बगैर काम चल सकता है तो हम उसके बगैर काम चलाते हैं। आज के दौर के अंदर तो हमारे पास इतने वसाइल हैं, इतने जराए हैं कि हमें एहसास नहीं है ना कि हमारे पास कितनी नेमतें मौजूद हैं, कितने जराए मौजूद हैं। पुराने जमाने में ऐसा नहीं होता था, पुराने जमाने में जो कातिब होते थे ना, लिखने वाले, आपको पता है कि नबी अलैहिस्सलाम के जमाने में कागज नहीं होता था, राइट। कैसे लिखते थे, वो हड्डियों पर लिखते थे, ठीक है, हड्डी पर लिखते थे, कभी छाल पर लिखते थे, कभी किसी पत्ते पर लिखते थे, राइट। तो अब उस तरह से जो लिखते थे उन लिखने के लिए तो बाकायदा पेन भी नहीं होते थे, किसी ना किसी तरीके से निशान बनाते थे, राइट। अब जब उस तरह से लिखेंगे किसी हड्डी के ऊपर तो भाई जितना कम से कम लिख सकते हैं उतना ही लिखेंगे ना, जिस चीज की जरूरत नहीं है उसको लिखने की क्या जरूरत है। तो एक तो यह था कि उस जमाने में तो कागज ही नहीं होते थे, फिर जब कागज आ भी गए ना तो उस वक्त भी कागज जो था वो कोई आसान चीज नहीं थी, या कागज या लेदर की जो भी पार्चमेंट्स होते थे, ठीक है, तो वो भी कोई आसान चीज नहीं थी, वो बहुत महंगी चीज होती थी। और फिर उसके ऊपर लिखने के लिए जो रोशनाई होती थी वो रोशनाई भी बहुत मुश्किल चीज होती थी, महंगी चीज होती थी, ठीक है। एक तो ये महंगी होती थी, दूसरा क्या है कि हमारे जो अकाबरीन थे उनके पास अगरचे के माल पैसे की कमी नहीं भी होती थी ना, वो इसराफ को गुनाह समझते थे, और ये है भी गुनाह, हम समझते नहीं है इसको गुनाह। हमारे अकाबरीन जो है वो इतना तकवा का लिहाज करते थे कि इसराफ को बहुत बड़ा गुनाह समझते थे, जो कि है वो असल में, ठीक है। तो वो जिस चीज को लिखने की जरूरत नहीं होती थी वो उसको नहीं लिखते थे, कागज बचा लेते थे, राइट, या चमड़ा बचा लेते थे, या रोशनाई बचा लेते थे। आप देखेंगे पुरानी किताबों को, जो पुराने मखतूतात हैं उनके अंदर बहुत छोटी सी जगह के ऊपर बहुत सारी चीजें लिख दी गई होती हैं, हत्ता कि एक सफे के ऊपर आप हमारी फिका की किताब में देखें या हदीस की किताब में देखें जो पुराने जमाने में लिखी गई हैं, तो उनके अंदर एक ही किताब के ऊपर जो असल मुसन्निफ था उसकी भी तहरीर होती है, फिर उस मुसन्निफ की तहरीर के ऊपर जो शारे होते हैं ना, तशरीह करने वाले, उसकी तफसीर करने वाले या तशरीह करने वाले, उनकी जो तशरीह होती है वो उस असल तहरीर के चारों तरफ लिखी हुई होती है, और छोटी 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 करके लिखी होती है, हत्ता के अगर सीधा लिखने की जगह ना हो तो वो डायगनल लिखी हुई होती है, इसको कहते हैं उसका हाशिया, हाशिया कहते हैं, जो कि बॉर्डर लाइन, आजकल जिसको फुटनोट कहते हैं ना, फुटनोट, वो हाशिया कहलाता है, तो वो बॉर्डर लाइन में लिखते हैं छोटा छोटा करके। फिर कभी होता है कि असल तसनीफ के ऊपर एक तशरी लिखी गई, फिर उस एक तशरी के ऊपर दूसरी तशरी लिखी गई, यानी सेकेंड लेवल ऑफ तशरी, उस सेकेंड लेवल ऑफ तशरी भी उसी एक पेज के ऊपर फिट करी हुई होती है, हत्ता के कुछ किताबों के अंदर तो तीन लेवल ऑफ तशरीहात मौजूद है, वो तीनों लेवल ऑफ तशरीहात वो सारी की सारी एक ही पेज के ऊपर लिखी हुई होती हैं, राइट। तो ये क्या कर रहे होते थे वो लोग, वो इसराफ से अपने आप को बचा रहे होते थे, इसराफ वाले गुनाह से, राइट। तो दीनी को के अंदर याए मुतकल्लिम लिखने की और कोई वजह नजर नहीं आती सिवाय इसके कि बस लिखने के अंदर कम जगह इस्तेमाल करें, कम रोशनी इस्तेमाल करें, और करते करते ये एक नॉर्म बन गया। अब ये नॉर्म है, अब अगरचे के कंप्यूटर पर प्रिंट होता है अगरचे कि कोई इसमें ऐसा ऐसा खर्चा भी नहीं आता, तो अब ये एक बता हिस्सा ही बन गया, अभी गोया के लिखने का तरीका ही बन गया। दिया में या के साथ अलिफ क्यों नहीं है? नहीं, या के साथ अलिफ क्यों नहीं, क्यों अलिफ क्यों होने की कोई जरूरत ही नहीं है यहां पर, बस या है, या मुतकल्लम सिर्फ एक या होती है, या के साथ अलिफ की कोई यानी जरूरत ही नहीं है, तो क्यों लगाएंगे? दीनी इस्म फाइल है, नहीं दीनी इस्म फाइल नहीं है ये, ठीक है, ये बस एक इस्म है, ये यानी रिलीजन को दीन कहते हैं, दीन को अरबी जुबान में भी दीन ही कहते हैं, तो ये एक इस्म है, ठीक है, इसको आप एक इस्म मसदर या इस्म जामिद कह सकते हैं, ये डिस्कशन हम अभी नहीं कर रहे हैं। अगर लिख दिया जाए तो कोई शरई हर्ज नहीं, शरई हर्ज तो इसके अंदर कोई नहीं अगर लिख दिया जाए, लेकिन आप कहीं देखेंगे नहीं लिखा हुआ, ये एक रस्मुल खत बन गया, ये गोया के उस्मानी रस्मुल खत में शायद इसी तरीके से लिखा हुआ है, तो अब सारी जो प्रिंटिंग होती है उसमें ऐसे ही लिखा हुआ होता है, ठीक है, तो ठीक है, तो ये लघु तर्जुमा मुकम्मल हुआ। इसकी खुलासे तफसीर बहुत मुख्तसर है, तो अगरचे के वक्त तकरीबन खत्म हो गया, तो हम खुलासे तफसीर कम से कम पढ़ लेते हैं, अगर उसके बाद और थोड़ा इंटरेस्ट हुआ तो हम फजाइल पढ़ लेते हैं। खुलासे तफसीर में फरमाते हैं जो कि यानी हजरत मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह की तफसीर में से लिया गया है, कहते हैं कि आप इन काफिरों से कह दीजिए कि ए काफिरों, मेरा तुम्हारा तरीका एक नहीं हो सकता, और ना तो फिलहाल मैं तुम्हारे माबूदों की परस्तिश करता हूं, ठीक है, यानी मेरा तुम्हारा तरीका एक नहीं हो सकता। कुलिया यूं काफिरून ला आबुदू मा ताबुदून, इसमें तशरी में ना इन्होंने बहुत छोटे कम अल्फाज के अंदर बता दिया है कि ला आबुदू मा ताबुदून का मतलब दरअसल क्या है, कि मेरा तरीका और तुम्हारा तरीका ये मुख्तलिफ है इबादत करने के तरीके, ठीक है। अच्छा, इसके बाद फरमाते हैं कि अगली आयत में जो है ना वला तुम आबुदू मा आबुद, तो कह रहे हैं कि ना तो फिलहाल यानी हाल में, फिलहाल का मतलब क्या होता है, हाल में इन प्रेजेंट मैं तुम्हारे माबूदों की परस्तिश करता हूं, और ना तुम मेरे माबूद की परस्तिश करते हो, ठीक है। तो ये इन्होंने तर्जुमा किया तफसीर के साथ वला अंतुम आबिदून मा आबुदू, तीसरी आयत का, और चौथी आयत का तर्जुमा वला अना आबुदुम मा आबदतुम, इसका तर्जुमा क्या किया कि और ना आइंदा इस्तकबाल में, यहां इस्तकबाल से मुराद वेलकम नहीं है, बल्कि इस्तकबाल से मुराद मुस्तकबिल है, ठीक है। आजकल की लैंग्वेज में इस्तकबाल का लफ्ज हम वेलकम करने के लिए इस्तेमाल करते हैं, लेकिन क्लासिकल उर्दू जो है ना वो उसमें मुस्तकबिल के लिए इस्तकबाल का लफ्ज भी इस्तेमाल करता है। और ना आइंदा इस्तकबाल में मैं तुम्हारे माबूदों की परस्तिश करूंगा, और ना तुम मेरे माबूद की परस्तिश करोगे, ठीक है। तो ये इसका गोया कि इन्होंने तफसीली तर्जुमा कर दिया वला अना आबिदुम मा आबदतुम का, और वला अंतुम आबिदून मा आबुद का, ठीक है। अच्छा, अब ब्रैकेट में हजरत थानवी रहमतुल्लाह अलैह के अल्फाज में फरमाते हैं कि यानी उन्होंने फरमाया कि मतलब अहकर के नजदीक, अहकर हजरत थानवी रहमतुल्लाह अलैह अपने आप को कह रहे हैं, अहकर का क्या मतलब होता है, सबसे ज्यादा हकीर, अहकरू है ये दरअसल लफ्ज, अहकरू, ठीक है, जैसे अकबरू होता है सबसे बड़ा, उसी तरह अहकरू होता है सबसे हकीर, सबसे छोटा, उसको उर्दू में ना हम अहकर पढ़ते हैं, लेकिन असल में ये अहकरू है यानी सबसे हकीर। तो अपने आप के लिए ना हमारे मशायख सबसे हकीर का लफ्ज इस्तेमाल करते हैं कि जी मैं तो सबसे घटिया इंसान हूं, सबसे बुरा इंसान हूं, या तो कहते हैं कि जी मैं तो बहुत जाहिल हूं, या ये कहते हैं कि अगर वो बहुत बड़े आलिम मान लिए जाते हैं ना दुनिया के अंदर, वो बतौर आलिम के मशहूर हो जाते हैं, तो अब वो अपने आप को अहकर क्यों समझते हैं कि इतना इल्म होने के बावजूद जैसा इल्म, जैसा मुझे अमल करना चाहिए था वैसा मैं अमल नहीं करता, इस वजह से मैं सबसे बुरा हूं, है तो मेरे पास इल्म, बहुत ज्यादा इल्म है मेरे पास, लेकिन चूंकि मेरे अंदर अमल वैसा नहीं है जैसे कि होना चाहिए था, इस वजह से मैं सबसे बुरा हूं, ठीक है। तो इस वजह से अहकर का लफ्ज भी अपने लिए इस्तेमाल करते हैं, कभी अपने लिए फकीर का लफ्ज इस्तेमाल करते हैं, ठीक है। फकीर का लफ्ज क्यों इस्तेमाल करते हैं अपने लिए, इसका मतलब ये नहीं होता कि वो बिल्कुल ही जो है वो यानी सड़क पर भिखारी है, भिखारी नहीं होते, फकीर का लफ्ज इसलिए इस्तेमाल करते हैं कि अल्लाह रब्बुल इज्जत इंसानों को कुरान के अंदर फकीर कहते हैं, या अय्युहल इंसान अंतुमुल, या अय्युहन नास, या अय्युहन नास अंतुमुल फुकराउ इलल्लाह, कि तुम सब के सब अल्लाह ताला के लिए फकीर हो, ठीक है। तो चूंकि अल्लाह ने फकीर का लफ्ज हम इंसानों के लिए पसंद किया कुरान के अंदर इस्तेमाल किया, तो वो अपने लिए कभी फकीर का लफ्ज इस्तेमाल करते हैं, कभी अपने लिए आजिज का लफ्ज इस्तेमाल करते हैं, और उसके ऊपर क्या दलील होती है, क्या रीजन होता है कि आजिज का लफ्ज इस्तेमाल करते हैं, क्योंकि नबी अलैहिस्सलाम ने ना एक शख्स को जो कि इंशाल्लाह हदीस में पढ़ेंगे उसको आजिज कहा, जो अपने नफ्स के हाथों आजिज होता है, तो वो भी अपने लिए कभी आर्ज का लफ्ज इस्तेमाल करता है। और ये सारी चीजें क्यों इस्तेमाल करते हैं, क्योंकि अभी उस बारे में अभी थोड़ी देर पहले डिस्कशन हुई थी, क्योंकि अना, अना का लफ्ज अभी बताया था ना आपको, अना आबिदुम, और सबको बताया था कि अना का लफ्ज पसंद नहीं किया गया, अना का लफ्ज पसंद नहीं किया गया, ना अल्लाह ताला को अना पसंद है, ना नबी अलैहिस्सलाम सलाम ने अना का लफ्ज पसंद किया। ठीक है, तो अपने ये मैं का लफ्ज इस्तेमाल करने के बजाय वो कभी फकीर का लफ्ज इस्तेमाल कर देते हैं, कभी आजिज का लफ्ज इस्तेमाल करते हैं, कभी अहतर का लफ्ज इस्तेमाल करते हैं, अना के लफ्ज से बचने की कोशिश करते हैं, मैं से बचने की कोशिश करते हैं। ठीक है, जाहिरी तौर पर भी और बातनी तौर पर भी अपने अंदर से भी अपनी मैं को खत्म करने की मेहनत करते हैं, और जाहिरी तौर पर भी मैं का लफ्ज इस्तेमाल नहीं करना पसंद करते। तो इस वजह से उन्होंने अहतर का लफ्ज इस्तेमाल किया कि मतलब अहतर के नजदीक, ये भी कह सकते थे ना मतलब मेरे नजदीक ये है, लेकिन कहा कि मतलब अहतर के नजदीक ये है कि मैं मुवाहिद होकर शिर्क नहीं कर सकता। मुवाहिद कहते हैं जो तौहीद पर यकीन रखता हो, उसको मुवाहिद कहते हैं। मैं मुवाहिद होकर शिर्क नहीं कर सकता, ना अब ना आइंदा। ठीक है, और तुम मुशरिक होकर मुवाहिद नहीं करार दिए जा सकते, ना अब ना आइंदा। ऐसा नहीं हो सकता कि तुम मुशरिक भी हो और तुम्हें मैं मुवाहिद कहना शुरू कर दूं। ठीक है, ना अब ऐसा हो सकता है ना आइंदा ऐसा हो सकता, अनलेस कि तुम शिर्क से तौबा करके मुवाहिद बन जाओ, वो तो और बात है, लेकिन दोनों चीजें एक साथ तुम में इकट्ठे नहीं हो सकती। ठीक है, यानी तौहीद और शिर्क जमा नहीं हो सकते। अच्छा, इस आयत में एक चीज आपको बताना भूल गया था, वो भी सुन लीजिए कि मा अबतुम जो है ना, इसमें पीछे आपको बताया था कि दाल और ता ये दोनों करीबुल मखरज अल्फाज हैं, करीबुल मखरज यानी मुंह के अंदर से करीब करीब पॉइंट से ये दोनों अल्फाज अदा होते हैं, दाल और ता। ठीक है, तो जब इस तरह का आ जाता है एक के बाद एक दाल और ता, तो फिर हम दूसरे वाले को प्रोनाउंस करते हैं, पहले को प्रोनाउंस नहीं करते। तो इसको अबदतुम पढ़ने की कोशिश नहीं कीजिएगा, इसको अबतुम पढ़ते हैं, सिर्फ ता को प्रोनाउंस करते हैं। ठीक है, अबतुम वा को ता से जोड़ देते हैं। अच्छा, आखिरी आयत में खुलासे तफसीर क्या कहते हैं कि तुमको तुम्हारा बदला मिलेगा और मुझको मेरा बदला मिलेगा। तो दीन का तर्जुमा हजरत थानवी रहमतुल्लाह ने बदले से किया। ठीक है, अंजाम कॉन्सिक्वेंस, इसमें उनके शिर्क पर वईद भी सुना दी गई है। ठीक है, तो ये खुलासे तफसीर मुकम्मल हो गया। इंशाल्लाह हमारे को मसाइल हम फिर कल ही शुरू करेंगे। किसी को कोई सवाल हो क्लास से मुतालिक या इवन क्लास के अलावा? किसी को कोई क्लास के बारे में सजेशन हो, फीडबैक हो, तो आप बिला तकल्लुफ साजिश को डायरेक्टली व्हाट्सएप करके भेज सकते हैं। ठीक है, इंशाल्लाह फीडबैक से जो है फायदा ही होता है। ठीक है, कोशिश करें कि ग्रुप के ऊपर ना भेजें, क्योंकि फीडबैक अगर सबसे रिलेटेड नहीं है तो फिर हम चाहते हैं कि ग्रुप के ऊपर सिर्फ पूरे क्लास से रिलेटेड बातें डिस्कस हों और उसके अलावा ना हो, तो आप डायरेक्टली कर दें। अगर इबादत करने वाले वाले एक मुजक्कर और एक मोनस हो तो तस्निया क्या बनेगा? एक मुजक्कर और एक मोनस हो ना, तो उसके लिए जैसे कुरान का स्लूप है कि सिर्फ मुजक्कर का इस्तेमाल करते हैं। ठीक है, तो हाजिर के सीगे के लिए और गायब के सीगे के लिए, क्योंकि मुतकल्लिम में तो मसला ही नहीं है। मुतकल्लिम में तो आपको पता ही है कि अना जो है वो मर्द औरत दोनों का मुश्तरक इस्तेमाल होता है। ठीक है, मैं का लफ्ज, अना का लफ्ज, लेकिन जाहिर है हाजिर के सीगों में और गायब के सीगों में मुजक्कर के अलग सीगे हैं और मुअन्नस के अलग सीगे हैं, तो अगर मुश्तरक हो जाए ना तो फिर तरजीह जो है वो मुजक्कर को दी जाती है, तो मुजक्कर ही का सीगा इस्तेमाल करते हैं, जैसे कि इस सूरत के अंदर इस्तेमाल किया अल्लाह ताला ने। हालांकि यहां पर काफिर औरतें भी मुराद हैं, लेकिन सीगा जो है मुजक्कर का इस्तेमाल किया। और कोई सवाल? अलग अलग नहीं कह सकते क्या? नहीं, दोनों को अलग अलग दोबारा रिपीट करना ये तो अभी जुबान के बिल्कुल असलूब के खिलाफ ही हो जाएगा कि अबतुम भी इस्तेमाल करें और उसके साथ जो है अबतुन्ना भी इस्तेमाल करें। जमा मुअन्नस हाजिर का सीगा देखें, अबतुन्ना है, राइट? तो अबतुन्ना अबतुम के साथ साथ इस्तेमाल करें, ये तो बिल्कुल ही यानी एक अजीब सी जुबान हो जाएगी, तो सिर्फ एक ही मुज़क्कर ही इस्तेमाल करते हैं। वो जो है ना मुज़क्कर मुअन्नस दोनों जो अल्लाह ताला ने इस्तेमाल किए, वो एक अलग सिचुएशन है। उसमें कहते हैं जिस तरह से वल आबिदून वल आबिदातुन, और इबादत करने वाले मर्द और इबादत करने वाली औरतें, ठीक है, تو وہ اس طریقے سے الگ الگ استعمال کیا ہے, لیکن ایسے نہیں جس طرح سے یہاں پہ حاضر کے سیرے میں وہ ایک الگ سٹائل میں اللہ نے استعمال کیا. ٹھیک ہے چلیں انشاءاللہ پھر ہم کر ملتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.